का वॉशिंगटन।
مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم سامعین، شہناز عزیز حاضر ہے آج کی راؤنڈ ٹیبل کے ساتھ۔ پروڈیوسر ہمارے انجم ہیرل گل ہیں اور انجینئر ہیں پیٹر ہنٹلی۔ آج کی راؤنڈ ٹیبل میں بات ہوگی بھارت اور پاکستان میں جیل خانوں کی صورتحال اور قیدیوں کے حقوق پر۔ اس میں کئی چیزیں ہیں اس میں شامل ہو جاتی ہیں۔ جب حقوق کی بات ہوتی ہے عام طور سے ہم یہ سمجھتے ہیں کہ جو قیدی ہوتے ہیں ان کے حقوق شاید آزاد انسانوں کے مقابلے میں، یعنی جو جیلوں میں نہیں ہیں، ان سے مختلف ہوتے ہیں، لیکن جو بنیادی انسانی حقوق ہیں وہ مشترک ہیں۔ اور آج کے پروگرام میں جو ہمارے مہمان ہیں وہ ان تمام ایشوز پر کام کرنے کے ساتھ ساتھ قانونی ماہر بھی ہیں، تو میں تعارف کروا دوں۔ سب سے پہلے ہمارے ساتھ اس وقت جو مہمان موجود ہیں، راکیش کمار صاحب ہیں، سپریم کورٹ کے وکیل ہیں بھارت میں اور دہلی سے ہمارے ساتھ اس پروگرام میں شامل ہیں۔ ندیم شیخ ایک ایکٹیوسٹ ہیں انہیں جیل خانوں کے ایشوز پر کام کرنے والے، اور جسٹس ہیلپ لائن نامی ان کی ایک تنظیم ہے جو مقدمات کے لیے، یعنی ان لوگوں کے لیے جو مقدمات کی استطاعت نہیں رکھتے، انہیں عدالتوں تک پہنچانے کے لیے اور پھر ان کے حقوق کے جیلوں میں کام کرتی ہے۔ خرم پرویز صاحب بہت ہی معروف نام ہے جموں کشمیر میں، خاص طور پہ جو لاپتہ افراد کا مسئلہ ہے اس کے حوالے سے۔ اس کے علاوہ ان کی بھی ایک این جی او ہے، جموں اینڈ کشمیر کولیشن آف سول سوسائٹی۔ امروز صاحب گزشتہ دنوں ہمارے راؤنڈ ٹیبل میں تھے، یہ دونوں ایک جگہ ہی کام کرتے ہیں، اور کیونکہ یہ عام لوگوں کے ساتھ مل کر کام کر سکتے ہیں تو انسانی حقوق کی جموں و کشمیر میں جو صورت حال ہے یہ ہمیں بہتر طور پر بتا سکیں گے۔ ناصرہ جاوید اقبال صاحبہ جانی پہچانی بولنے والی ہیں، تجزیہ کار ہیں اور قانونی ماہر ہیں، ریٹائرڈ جسٹس ہیں، تو ان کو ہم کچھ دیر ملیں گے۔ انصار برنی صاحب کو جب بھی وہ ہمیں مل گئے ہم کوشش کر رہے ہیں فون کرنے کی، کیونکہ قیدیوں کی صورت حال پر ان کا کام بہت اہم ہے۔ تو راکیش کمار صاحب، سب سے پہلے تو شکریہ قبول کیجیے پروگرام میں آنے کے لیے۔
جی بہت بہت دھنیواد۔
اور میں آپ سے کہوں گی کہ مختصراً، کیونکہ جو حقوق ہیں قیدیوں کے وہ ایک بین الاقوامی منشور ہے، تو وہ چاہے انڈیا ہو یا پاکستان یا کوئی بھی ملک، بنیادی چیزیں مشترک ہیں۔ تھوڑا سا آپ ہمیں بتائیے کہ جب ہم جیل خانوں میں قیدیوں کے حقوق کی بات کرتے ہیں تو اس سے کیا مراد ہے؟
جب بھی کسی بھی ویکتی کو جیل جانے کی ضرورت تبھی پڑتی ہے جب کہ وہ کسی نہ کسی گناہ کی وجہ سے، جو بھی انویسٹیگیٹنگ ایجنسی ہیں ان کو وہ اریسٹ کرتی ہیں، اور اریسٹ کرنے کے بعد ہمارے بھارت کے قانون کے حساب سے ان کو مجسٹریٹ کے سامنے، کورٹ کے سامنے پرستت کرنا پڑتا ہے، اور وہاں ان کے اگر ان کو بیل نہیں ملے، ضمانت نہیں ملے، تو ان کو کسٹڈی میں، جوڈیشل کسٹڈی جس کو کہ جیل میں بھیجنا پڑتا ہے، اور وہ پھر وہاں اس کورٹ کے ڈائریکشن کے حساب سے ان کو انویسٹیگیٹنگ ایجنسی اپنے ریمانڈ میں نہیں لے کر کے مجبور ہو کے ان کو جیل میں رکھنا پڑتا ہے، کیونکہ جس سے ان کو ٹارچر وغیرہ سے بچایا جا سکے، اور جتنی ضرورت ہو، جب ضرورت ہو قانون کے حساب سے ان کو انویسٹیگیشن کے لیے پرمٹ کیا جا سکے، جس سے کہ اس کے مانوی حق کا کسی بھی طرح سے کوئی پریشانی نہ اٹھانا پڑے۔ ایک یہ آسپیکٹ ہے اریسٹ ہونے کے بعد۔ دوسرا، جیل میں جانے کے بعد پھر جیل اتھارٹیز کا، ہمارے یہاں قانون ہے، پریزن ایکٹ ہے، اس میں سینٹرل پریزنز ہیں، دیش کے استر پہ پریزن ہے اور اسٹیٹ کے بھی لیول پہ پریزنز ہیں۔ تو جو یہاں پر ہے سینٹرل جیل ہے جو موسٹ فیمس دہلی میں ہے، تہاڑ جیل جسے کہا جاتا ہے، جو بہت ہی پروٹیکٹڈ مانا جاتا ہے اور اس میں پوری فیسلٹیز یا سویدھائیں بھی رہتی ہیں، کسی کو جہاں تک ہے کوشش کی جاتی ہے کہ اس کو کورٹ کے ڈائریکشن کے حساب سے اور جس طرح کے ایلیگیشن ہے اس کے حساب سے ان کو رکھنے کا پراودھان ہے۔ لیکن وہ ساتھ ساتھ سپریم کورٹ نے ہمارے ٹائم ٹو ٹائم جہاں بھی مس یوز ہوئی ہیں جیل میں اتھارٹیز نے اپنی اتھارٹیز کو اور پاورز کو مس یوز کیا ہے، تو سپریم کورٹ میں ٹائم ٹو ٹائم ایسے جب بھی کیسز آئی ہیں انہوں نے کافی اسٹرکٹ انٹرپریٹیشن کر کے رائٹ ٹو لائف کو کافی وائڈ انٹرپریٹیشن دیا ہے، और उस इंटरप्रिटेशन के तहत उनके मानवीय अधिकारों की हमेशा रक्षा की है कि जेल में किसी भी तरह का उनको भुगतान अदरवाइज जेल अथॉरिटीज के या अदरवाइज इन्वेस्टिगेटिंग अथॉरिटीज के किसी भी तरह से टॉर्चर से उनको बचाया जा सके और उनको ठीक से रखा जा सके, सब कुछ खाने पीने रहने मिलने जुलने सारी सुविधाएं वो उनको बातचीत करने की एक जो रेगुलेशंस हैं उस रेगुलेशंस के तहत जब चाहे तब तो कोई नहीं मिल सकता, लेकिन हाँ उसकी उसके लिए प्रावधान है कि उस तरीके से वो बात कर सकते हैं, उस समय मिल सकते हैं। अगर उनको किसी भी तरह की प्रताड़ना होती है या टॉर्चर होता है तो कोर्ट में अपनी अर्जी भी दे सकते हैं और कोर्ट उसको इन्वेस्टिगेशन भी करा सकती है, फर्दर डायरेक्शन दे सकती है और किसी तरह की अगर कोई शिकायत मिली तो उसके अगेंस्ट डिसिप्लिनरी इंक्वायरी भी होती है, कई लोगों को टर्मिनेट भी किया जाता है, होता है, सस्पेंड होते हैं, तो ये सारी चीजें है कानून में। लेकिन अच्छा। एक प्रिजनर को जरूर शुरू में तकलीफ होती है, कोई भी जाता है उसकी जो पूरी आजादी है वो थोड़ी देर के लिए खत्म होती है और वो आजादी एक जेल की दीवारों के अंदर जो शुरू होती है उसमें और जो बाहर है जेल की दीवार और अपने घर की आजादी अपने समाज की आजादी उसमें काफी कमी आती है, लेकिन फिर भी उसको ये कोशिश की जाती है
कि उसको हुकूक दिए
जाए, आजादी रहे जिससे कि उसका वो अपने को डिफेंड कर सके, क्योंकि वो अंडर ट्रायल प्रिजनर माना जाता है कि अब वो ट्रायल में है, उसके खिलाफ जो कुछ भी एलिगेशन है उसकी जांच हो रही है, उसके खिलाफ अगर सबूत मिलते हैं तो चार्जशीट फाइल हो
सकती
है।
राकेश कुमार साहब, इस पे हम अभी, बहुत शुक्रिया, आपने मुख्तसरन बहुत तफसील से बताया और मुझे खुशी है कि आपने तिहाड़ जेल का नाम लिया, क्योंकि आज हम जिन इश्यूज पे बात करने लगे हैं उसमें पाकिस्तान के जेल खानों पे मैं भी आती हूँ, लेकिन भारत में तिहाड़ जेल के हवाले से जो भारत के जेर इंतजाम कश्मीर के रहनुमा यासीन मलिक की अहलिया हैं मिशाल मलिक, उन्होंने 3 रोज पहले अक्वाम मुत्तहदा और इंसानी हकूक की बैन अक्वामी इदारों से अपील की है कि वो उनके अलील शौहर की रिहाई और इलाज में मदद करें। तो मैंने उनसे बात की थी, उनके शौहर इस वक्त तिहाड़ जेल में हैं, तो एक झलक क्या बल्कि हमारा कोई तकरीबन 3 मिनट की ये बातचीत है, मैं चाहूंगी कि आप सब सुने क्योंकि बाद में मैं इसी से मुतालिक सवाल पूछना चाहूंगी। तो ये मिशाल मलिक की आवाज़ है।
देखिए, इनको 22 फरवरी को ना इन्होंने डिटेन कर लिया था और फिर उसके फौरन बाद इनको ये ले गए थे जम्मू की जेल है कोट पलवाल जेल के अंदर सॉलिटरी कन्फाइनमेंट में, और फिर इनके ऊपर एक ब्लैक लॉ जो होता है पब्लिक सेफ्टी एक्ट वो इम्पोज करवा दिया था। मैं थी तो एक दफा मेरी मदर इन लॉ और मेरी सिस्टर इन लॉ इनको मिलने गई थी वहां पे, तब भी इनकी हालत वैसे भी वीक है क्योंकि ये ऑलरेडी मेटालिक वेल्व है इनका, क्योंकि इनपे न्यूमरस जवानी में भी बड़े टॉर्चर्स हुए हैं जेल के अंदर और इनकी किडनी के अंदर भी स्टोन्स हैं। फिर अचानक ही इनको विदाउट इन्फॉर्मिंग एनीबडी, इनको 9th मार्च को ना 2019 को विदाउट इन्फॉर्मिंग द काउंसिल और फैमिली को इनको तिहाड़ जेल इनको ले गए थे इंडियन अथॉरिटीज ट्रेन के अंदर।
अच्छा।
सिक्योरिटी। फिर वहां जब इनको लेके गए हैं तो फिर कोई फैमिली के साथ कोई कॉन्टेक्ट नहीं था, हमें कुछ पता ही नहीं था कि उनको कहाँ लेके गए हैं। फिर उसके बाद इनको जब कोर्ट में पेश किया है तो वहाँ एक NIA है, नेशनल इन्वेस्टिगेशन अथॉरिटी, तो उन्होंने फिर इनको अपनी कस्टडी में ले लिया और फिर इनकी खासी इंटेरोगेशन हुई और उनके ऊपर बड़ा मेंटल टॉर्चर हुआ, तो उसके खिलाफ ये फिर 14 दिन की भूख हड़ताल पे चले गए थे। तो एक किडनी पेशेंट के लिए एक भूख हड़ताल पे जाना भूख और प्यास की तो वो ऑलमोस्ट फेटली होता है, मगर उनके साथ जो ट्रीटमेंट की गई, एक पॉलिटिकल लीडर हैं वो, एक पॉलिटिकल प्रिजनर की भी उनके जो फैसिलिटीज नहीं दी गई, और इस वक्त भी इनको आप हैरान होंगी कि इनको औरों पे भी लगते हैं पब्लिक सेफ्टी एक्ट, मगर जिस तरीके से ट्रीटमेंट यासीन मलिक की हो रही है इस वक्त, उनको डेथ सेल में रखा हुआ है, एक ओपन लैट्रिन है वहां पे, वॉश बाथरूम सा बनाया ओपन, और फिर उनको मतलब कोई काउंसिल एक्सेस नहीं है, ना कोई उनसे बात कर सकता है, और सिर्फ 15 मिनट के लिए मेरी सिस्टर इन लॉ उनको मिली है 5 दिन पहले, और वो कह रही थी उठ भी नहीं सकते थे, इतने वीक हो गए। तो मैं यही अपील ही कर रही हूँ इंटरनेशनल ऑर्गेनाइजेशन से इस टाइम पे कि सिविल सोसाइटी ह्यूमन राइट्स की जितनी इंटरनेशनल ऑर्गेनाइजेशन हैं कि जो उनके राइट्स हैं एज अ पॉलिटिकल लीडर भी और एक एज अ पॉलिटिकल प्रिजनर, कोई राइट्स उनको दिए नहीं जा रहे, हालांकि हिंदुस्तान खुद सिग्नेटरी है जिनीवा कन्वेंशन जो है।
फरवरी से लेकर अब तक आपकी कोई टेलीफोन पर किसी तरह का रابطہ आपका नहीं हो सका यासीन साहब से?
जी मेरा हुआ है जब इनको कोट बलवाल जेल के लिए शिफ्ट कर रहे थे इनको श्रीनगर से, तो आधे मिनट की मेरी बात हुई थी उनसे और उन्होंने मेरे से भी बात की और उन्होंने कहा बस अपना आप ख्याल रखें, मैं जा रहा हूँ। और फिर बेटी से भी बात की और बेटी से जरा वो काफी बहुत अटैच है, एक ही उनकी खुशी है जिंदगी की उनकी बेटी, तो उसको उन्होंने ये कहा बेटा मैं बहुत दूर जा रहा हूँ। तो बस वो बड़ा पेनफुल था मेरे लिए और बच्ची के लिए। वो मुझसे अब रोज पूछती है कि पापा गए किधर, तो मैं कभी कुछ कहती हूँ कभी कुछ, बट यू नो इस तरह तो कोई भी सिविलाइज वर्ल्ड में ट्रीटमेंट नहीं होती।
तो सामीन की आवाज़ मिशाल मलिक की थी, मिशाल हुसैन मलिक की। और मैं अपने जो आप प्रोग्राम की शुरू किया उनसे कहूँगी कि इस पे आप सब ने सुना और मैं ख़ास तौर पे राकेश कुमार साहब और खुर्रम परवेज़ से बात करना चाहूँगी। लेकिन इससे पहले कि आप लोगों से बात करूँ, मैंने इस पे रद्द अमल जानना चाहा था। एक सियासी जो है, जो भारत में बरसर इख्तदार भारतीय जनता पार्टी है, उसके कौमी स्पोक्स पर्सन हैं शाहनवाज हुसैन साहब। तो उनसे मैंने यही सवाल पूछा कि क्या वो जानते हैं यासिन मलिक के मुकदमे के बारे में और जेल की सूरत हाल के बारे में। तो उनका जवाब था
नहीं, वो तो चल ही रहा है और उसमें इंसाफ मिलना है मजलूमों को, और बहुत सी रिपोर्ट्स हैं उसके वजह से उनको हिरासत में लिया गया है।
लेकिन उनकी बेगम ने ये कहा कि उन्हें डेथ सेल में रखा गया है, तो
नहीं, ये सब गलत इल्जाम, ये प्रोपेगेंडा है इंडिया के खिलाफ एक सोची समझी नीति के तहत, और कहीं डेथ सेल में नहीं रखा गया है। इंडिया में जो जेल बने हुए हैं वो जेल मैनुअल के हिसाब से सबसे बराबर का बिहेव होता है, चाहे वो बड़ा हो या छोटा।
पहले उनको भलवाल जेल में ले जाया गया और फिर उनको तिहाड़
जेल। मुझे इतनी कि वो किस जेल में है इसके बारे में हम कोई पता करें, हमें ये मालूम है कि वो हिरासत में है, मेरे पास इतनी डिटेल नहीं है, लेकिन ये मालूम है कि इंडिया में कानून का राज है और यहाँ जो जेल मैनुअल है उसको फॉलो किया जाता है।
और ये गलत है कि उन्हें डेथ सेल में रखा गया,
ये पूरी तरह सरासर गलत इल्जाम है। ये लोगों के जज्बात को भड़काने के लिए इस तरह की बात की जाती है, और हमें ध्यान है कोई भी जो हिरासत में लोग होते हैं उनको जेल मैनुअल को पूरी तरह से फॉलो किया जाता है। लेकिन ये हमें मालूम है कि यासिन मलिक बहुत सी चीजों में गुनाहगार हैं, और जो लोग भी हैं चाहे वो सेपरेटिस्ट बन के, उन सबके मुकदमे कानून के दायरे में ही खोले गए हैं।
तो आप लोगों ने दोनों की गुफ्तगू सुनी, मैं पहले से शुक्रिया अदा करूंगी नदीम शेख साहब और खुर्रम परवेज साहब आप दोनों का प्रोग्राम में आने का, राकेश साहब से पहले बात हो चुकी है। खुर्रम परवेज आपसे मैं ये पूछूंगी कि आप, पहली बात तो ये कि जो शाहनवाज साहब ने बात की डेथ सेल के बारे में और मिशाल का जो इल्ज़ाम है, आपका क्या इस बारे में है कि ये दुरुस्त है या
देखिए जो हमने प्रेस कॉन्फ्रेंस देखी है यासिन मलिक साहब की जो सिस्टर है उनकी प्रेस कॉन्फ्रेंस, उसमें उन्होंने डेथ सेल की कोई बात नहीं की। उन्होंने जो कही है वो ये कि उनको सॉलिटरी कन्फाइनमेंट में रखा गया है तिहार में, और उससे पहले भी जब वो कोट बलवाल जेल में जम्मू में थे वहां पे भी सॉलिटरी कन्फाइनमेंट में रखा गया। तो सॉलिटरी कन्फाइनमेंट में रखना जो है वो अपने आप में ही गलत है एक अंडर ट्रायल के लिए, और वैसे भी जिसका एक इतना बड़ा हाई प्रोफाइल हो और जो मेडिकल पेशेंट भी है, काफी ज्यादा बीमारियां हैं यासिन मलिक साहब को, तो उस वजह से उनको बाकी लोगों में रखना जो है शायद उनके सेहत के लिए बेहतर रहता। तो ये जो गवर्नमेंट ने जो रीजन, जिस रीजन से उनको सॉलिटरी कन्फाइनमेंट में रखा है, वो रीजन गवर्नमेंट डाइवर्ज नहीं कर रही। अब हमारे यहाँ पे रियालिटी ये भी है जम्मू कश्मीर में और ओवरऑल इंडिया में एक रियालिटी है कि जो प्रिजन की कंडीशन है वो वैसे ही बहुत बुरी है। हमारे यहाँ पे अभी पिछले ही महीने ऐसा एक वाक्या हुआ जिसमें एक लड़का, एक प्रोफेसर, एक टीचर एक्चुअली रिजवान पंडित जो है, उनको एनआईए ने किसी केस के मुतालिक तलब किया था और एक डिटेंशन सेंटर में रखा और कस्टडी में उनकी किलिंग हुई टॉर्चर से। तो ये सब चीजें जो है ये हमारे यहाँ पे एक नॉर्मल रूटीन है कि लोगों को अरेस्ट किया जाता है, जेर हिरासत उनको टॉर्चर किया जाता है, फिर उसके बाद बहुत सा नारवा सलूक किया जाता है। मैं एक ह्यूमन राइट्स डिफेंडर हूँ लेकिन उसके बावजूद भी मेरा एक अपना एक्सपीरियंस रहा है जेल जाने का 2016 में, जब यहाँ पे बहुत ज्यादा हालात खराब हुए, तो मैंने खुद आंखों देखी है कि किस तरह का सलूक होता है लोगों के साथ। 75 साल बुजुर्ग लोग भी जो अरेस्ट होते हैं उनको भी सॉलिटरी कन्फाइनमेंट में रखा जाता है, और नेसेसरली कोई उसका रीजन नहीं है, सिर्फ इसलिए रखा जाता है ताकि उनको एक साइकोलॉजिकल प्रेशर डाला जाए। तो ये ऑब्वियसली जिस तरह से यासिन मलिक साहब के साथ ये जो वाकया पेश आ रहे हैं, ये लग रहा है कि ये ये कोई जस्टिस का एजेंडा नहीं है। ये अगर जस्टिस का एजेंडा होता तो जिस केस में उनको मुलविस कहा जा रहा है, जिस तरह से शाहनवाज हुसैन साहब ने कहा कि वो काफी केसेस में इन्वॉल्व है, वो अर्ली 90s के केस है। ये 29 साल बाद वो केस क्यों खुल रहे हैं? वो 29 साल बाद इसलिए खुल रहे हैं ताकि उनको हर बार इस्तेमाल किया जाए एक प्रेशर टैक्टिक के तहत यासीन मलिक साहब पे। लेकिन ये यासीन मलिक साहब वही कश्मीरी रहनुमा है जो हिंदुस्तान के दो दो प्राइम मिनिस्टर से मुलाकात कर चुके हैं, जिनको पीस टॉक्स में इन्वॉल्व किया गया, अटल बिहारी वाजपेयी ने, फिर मनमोहन सिंह ने, तो और कुछ साल पहले, 2-3 साल पहले हिंदुस्तान की गवर्नमेंट के जो रिप्रेजेंटेटिव है वो उनके घर पर गए थे, उनसे मुलाकात करना चाहते थे और उनको एक स्टेक होल्डर मानते हैं पीस प्रोसेस में। अब जो शख्स इतना इंपॉर्टेंट रोल अदा कर रहा था, अगर किसी वजह से वो आज गवर्नमेंट के साथ कोऑपरेट नहीं कर रहा, उसको क्या इतना बुरा सलूक उसके साथ किया जाएगा? पॉलिटिकल विंडिक्टिवनेस की वजह से उनको निशाना बनाया जाएगा? तो जो उनकी फैमिली के एलिगेशंस हैं, चाहे वो ये कह रहे हैं कि वो सॉलिटरी कन्फाइनमेंट में है, या उनके साथ बुरा सलूक किया जा रहा है, या मेडिकल फैसिलिटीज नहीं मिल रही, जो प्रिजनर्स के राइट होते हैं वो उनको नहीं मिल रहे, वो लगता है कि क्लियर कट इसलिए हो रहा है ताकि उनको प्रेशराइज किया जाए। और ये अपने आप में एक बहुत बड़ा इलीगल एक्ट है कि जिस वजह से वो किया जा रहा है उन पे। वो अगर किसी मुकदमे में मुलविस है उसमें उन पर बेल भी हो सकती है, मुकदमा का चलाया जा सकता है कोर्ट में, ये कोर्ट साबित करेगी कि वो मुकदमा सही है या गलत है।
तो हम इस पे अभी और भी जो इश्यूज हैं कैदियों की सूरत हाल की, सिर्फ कश्मीर के हवाले से नहीं बल्कि कश्मीर के बाहर भी, उस पर भी बात करेंगे। लेकिन मैं अब चाहूंगी कि नदीम शेख साहब जो कि जस्टिस हेल्पलाइन चलाते हैं पाकिस्तान में, खुद भी वकील हैं पेशे के लिहाज से, और मुतादिद ऐसे केस हैं जिन्होंने खुद इन्होंने नोटिस लेके और उसको मुकदमे को अदालतों में लेके गए हैं और लड़े हैं वो केसेस। तो नदीम शेख, आप मुझे बताइए कि आपको ये तो इंडिया और पाकिस्तान में एक बहुत सारी चीज़ें मुश्तरक हैं और उसमें खिलाफ वर्जियाँ भी इंसानी हकूक़ की हमें कई जगह मुश्तरक नज़र आती हैं। तो अगर हम मसाइल की बात करें इंसानी हकूक़ की खिलाफ वर्जियों की, ख़ास तौर पर अकलियतों के हवाले से, क्योंकि देखिए भारत में मुसलमान अकलियत हैं और बावजूद इसके कि कश्मीर की एक अपनी जुदागाना हैसियत है, लेकिन वो वाहिद इलाका है जहाँ मुसलमान अक्सरियत में है। तो पाकिस्तान में जो अकलियतें हैं अदालतों में जब उन्हें ले जाया जाता है तो उसमें आपको वहाँ क्या मसाइल नजर आते हैं? नदीम शेख साहब,
मुझे बहुत शुक्रिया, बहुत खुशी हो रही है कि आपने जो टॉपिक सिलेक्ट किया वो बहुत ही कम्प्रीहेंसिव और बहुत ही इंफॉर्मेटिव है। जैसा कि आपने बताया कि पाकिस्तान में इस वक्त जो सिचुएशन चल रही है अकलियतों के हकूक के हवाले से, तो पाकिस्तान का वाज़े सुप्रीम कोर्ट का जो 32 पेजेस का लैंडमार्क जजमेंट है, वो जस्टिस हेल्पलाइन की दरखास्त पर ऑनरेबल चीफ जस्टिस ने खुद नोटिस लिया था। और पाकिस्तान में बसने वाले हिंदू बरादरी, क्रिश्चियन बरादरी, वो हर तरह के जितने भी सिख बरादरी, यहाँ पर उनके हवाले से एक कानून भी पास हो रहा है। और पाकिस्तान में जितने भी गुरुद्वारे हैं, चर्चेज हैं, उनकी हिफाजत के लिए सुप्रीम कोर्ट ने एक वर्डिक किस्म के ऑर्डर दिए हैं। और जैसा कि आप जानते हैं इस्लामिक कंट्री है और यहाँ पर इस्लाही और इस्लामी माशरे के हवाले से मिसाक मदीना का बहुत खूबसूरत उन्होंने जजमेंट के अंदर जिक्र किया है। और मैं ये समझता हूँ कि पाकिस्तान के साथ साथ मेरा ये भी कहना होगा कि इंडिया के अंदर भी अकलियतों को उतने ही हकूक मिलने चाहिए।
मैं यहाँ पे इससे पहले कि हम आगे जाएं, मैं आपसे एक बात कहूंगी। देखिए आप बात करें सुप्रीम कोर्ट की, और ये हम सबके इल्म है कि सुप्रीम कोर्ट तक केस पहुंचने से पहले मौत की सजाएं भी दे दी जाती हैं निचली अदालतों में जब अकलियतों के केस होते हैं। कई मसीही जो हैं जिन पर इल्जाम लगाया गया तौहीन मजहब का, उनमें हमें नजर आया। तो हम जो बात कर रहे हैं हम सुप्रीम कोर्ट तक पहुंचने की और इस्लाहात की नहीं कर रहे। मैं सिर्फ ये जानना चाहती हूँ कि जैसे अभी हमारे हिंदुस्तान से दोनों मेहमान बात कर रहे थे कि जो इंसानी हकूक की सूरत हाल है उस पर मजमूई तौर पर अदालतों में किस हद तक अमल होता है, चाहे वो और हम निचली अदालतों की बात करेंगे, सुप्रीम कोर्ट तक तो हो सकता है यासीन मलिक का केस जब पहुंचे तो उसका मुख्तलिफ फैसला हो या जो भी फैसला हो।
देखिए भारत हो या पाकिस्तान हो, यहाँ की कुछ चीजें इसलिए मुश्तरक है कि ये ब्रिटिश लॉ के तहत पाकिस्तान का और भारत का जुडिशियल निजाम चल रहा है। और ये बात बिलाशुबा बिल्कुल दुरुस्त है कि जब भी इल्जाम लगाया जाए किसी भी चीज पर तो उसका ट्रायल तो छोटी अदालतों में चलाया जाता है। और ये यकीनन इसमें कोई शक नहीं है कि हमारे दोनों मुल्कों में एक चीज तो मुश्तरक है कि यहाँ सियासी असर व सरूख और यहाँ पर इल्जाम तराशियां और दीगर मामला तो चल ही रहे हैं। इसी तरह पाकिस्तान में भी ہمارے بہت کم ایسے مقدمات ہیں جس میں لٹریسی کا، لوگوں کے اندر شعور کا اور لوگوں کے اندر اس چیز کے فہم کی بھی بہت کمی محسوس ہے کہ ذرا ذرا سی بات پہ لوگ زیادہ پرسنل کیس بنا دیتے ہیں. اس طرح کا جیسے آسیا کا میٹر ہے، اس طرح کے کئی مقدمات ہیں پاکستان میں جو کہ میڈیا کے کبھی ذلت نہیں بنے. لیکن یہاں پر کیا ہے کہ انصاف کے ساتھ ساتھ یہاں کا نظام بہت بہتر ہے اس لحاظ سے کہ مائنورٹیز کو، اقلیتوں کے جو حقوق ہیں وہ نچلی سطح پر بھی دیے جاتے ہیں. اور یہاں پر کی جو ریشیو زیادتیوں کی جو ریشیو ہے وہ بہت کم ہے. اس کی بنیادی وجہ یہ کہ یہاں کا جو نظام چلا رہی ہیں حکومتیں ان کی بھرپور توجہ ہوتی ہے کہ ان کے زیر سایہ رہنے والے جو اقلیتی عوام ہیں ان کو کسی قسم کی شکایت نہ ہو. ہمارے پاکستان میں 5% مائنورٹی کوٹا بھی دیا جاتا ہے اقلیتوں کو. ہر لحاظ سے کوشش کی جاتی ہے کہ کہیں ان کے ساتھ زیادتی نہ ہو. ان کا تعلق پاکستان پیپلز پارٹی کی قیادت سے ہو، تحریک انصاف سے ہو، مسلم لیگ نون سے ہو، ان سب کے اندر ان کے سینٹ کے اندر بھی متناسب نمائندگی دی جاتی ہے. ان کو ہر صدا پر آزادی ہے کہ یہ اپنے
لیکن مذہبی جی جی. اچھا میں ایک اور ہمارے ساتھ مہمان ہے ریٹائرڈ جسٹس ناصرہ جاوید اقبال صاحبہ، اور آپ ہمارے ساتھ ہی رہیے ندیم شیخ صاحب، کیونکہ آپ نے کچھ مقدمات لڑے، میں خاص طور پہ ان پہ بات کرنا چاہوں گی، اور وہ لڑنا بھی اس بات کا ثبوت ہے کہ وہ کہیں کسی جگہ انصاف نہیں مل رہا تھا، تو اس لیے آپ خود گئے عدالت میں. تو ناصر صاحبہ، ہم بات کر رہے ہیں پاکستان اور انڈیا کے جیل خانوں میں انسانی حقوق کی صورتحال پر، یعنی قیدیوں کے حقوق کا کس طرح پاس ہوتا ہے، اور اس سے پہلے جو پروسیس ہے مقدمہ چلنے کا اس میں. تو میں خاص طور پہ آپ سے پوچھنا چاہوں گی کہ پاکستان میں جو جیلوں میں بچے اور خواتین ہوتے ہیں، تو کس تک، کس حد تک ان کے حقوق کی پاسداری ہے اور اس پر عمل درآمد ہوتا ہے؟
یہ بہت بڑا مسئلہ ہے ہمارے لیے پاکستان میں کہ جو جیل ہیں، بوسٹل جیل تو ہمارے پاس، یا بوسٹل ریفارمٹری ان کو ہم جیل تو کہتے ہی نہیں، بوسٹل انسٹیٹیوشن جو بچوں کے لیے ہوتی ہیں، خاص طور پہ سنس جوونائل جسٹس سسٹم آرڈیننس 2002، بچوں کو علیحدہ ہی ایسی جگہ میں رکھنا ہے جہاں ان کو ریفارم کیا جا سکے، تربیت اور تعلیم ہو. لیکن یہ دو ہیں صرف سارے پاکستان میں، اور یہ کافی نہیں ہے. تو اکثر و بیشتر تو بچے انہی جیلوں میں ہوتے ہیں، چاہے وہ انڈر ٹرائل ہوں، چاہے ان کی کنوکشن ہو گئی ہو. کنوکشن تو خیر بچے کی ہونے کا کوئی سوال پیدا نہیں ہوتا اگر وہ 16 سال سے کم عمر کا ہے. تو انڈر ٹرائل بچے جو ہیں وہ اکثر و بیشتر انہی جیلوں میں ہیں جہاں پہ ایڈلٹس ہیں. اور کیونکہ وہ انہی جیلوں میں ہیں تو ان کے ساتھ ہیومن رائٹس وائلیشنز کا ہونے کا امکان بھی بہت ہوتا ہے جب تک انسان خود وہاں وزٹ نہ کرے. خیر میں تو لا اینڈ جسٹس کمیشن کی ممبر ہونے کے ناطے سے کچھ عرصہ پہلے، اب کافی عرصہ ہو گیا ہے، اباؤٹ 10 ایئرز کو، تو میں نے جا کے یہ وزٹ بھی کیے تھے. تو جس وقت آپ وزٹ کے طور پہ جاتے ہیں، اطلاع ہوتی ہے سپرنٹینڈنٹ کو، تو ایوری تھنگ اپیئرز ٹو بی آل رائٹ. لیکن رپورٹس یہی ہوتی ہیں کہ بچوں کے ساتھ ان کے حقوق جو ہیں وہ پامال ہوتے ہیں، اور خواتین کے ساتھ بھی، کیونکہ وہ بھی رہتی ہے تو علیحدہ کمروں میں ہیں. لیکن ویمنز جیل ہمارے پاس ایک ملتان میں جیل ہے جو خصوصی طور پہ نامینیٹ ہے خواتین کے لیے، اور جو باقی مرد بھی ہیں. ایک تو سب سے بڑا ہمارا مسئلہ یہ ہے کہ ہماری جو جیلوں کی کیپیسٹی ہے اس وقت وہ تقریباً 45,000 لوگوں کے لیے ہے
جی،
اور اس وقت وہاں 80,000 سے زیادہ لوگ انکارسریٹڈ ہیں، جس کا مطلب ہے کہ آلموسٹ ڈبل
جی.
تو اس لیے وہ کیپیسٹی سے زیادہ ہونے کی وجہ سے، جگہ تنگ ہونے کی وجہ سے کراؤڈنگ ہوتی ہے. جب کراؤڈنگ ہوتی ہے پھر کھانے کی سہولت نہیں ہوتی، تو پھر اگر ان کو بہتر کھانے کی ضرورت پیش آئے تو وہ پھر ظاہر ہے جو کھانا دینے والے ہیں ان کے ساتھ کوشش کرتے ہیں کہ ان کو کسی طرح پلیز کریں. تو یہ ساری چیزیں، یہ ہیومن رائٹس ایک پامال ہونے والا ہی ہے نا. اور جو ہیں ولنریبل گروپس، جو بچے ہیں اور عورتیں ہیں، ظاہر ہے ان کے لیے زیادہ مسائل ہوتے ہیں، خاص طور پہ جب وہ ایسی جگہوں میں ہوتے ہیں جہاں میل ایڈلٹس بھی ہیں اور ان کے ساتھ ان کو
جی ہاں. اور بہت سارے واقعات سامنے آتے ہیں جس میں بچوں کو، یعنی سیکچوئل اسالٹ بھی اس کے کیسز ہیں. اچھا میں اسی میں تھوڑا سا آپ سے پوچھنا چاہوں گی کہ اقلیتوں کا جب کوئی کیس ہوتا ہے عدالت میں، تو کس حد تک پروٹیکشن ہوتی ہے ان لوگوں کو، اور کس حد تک ان کو کچھ لیگل ایڈ وغیرہ دی جاتی ہے کیس لڑنے کے لیے؟
جی ایکچولی تھیوریٹیکلی یا اسٹیچوٹری طور پہ تو جس کے پاس اپنے وسائل نہ ہوں کہ وہ اپنے آپ کو ڈیفینڈ کر سکے، اس کو اسٹیٹ کاؤنسل پرووائڈ کرتا ہے. مگر یہاں پہ بہت ساری ایسی آرگنائزیشنز ہیں جو پرٹیکولرلی کیٹر کرتی ہیں ان لوگوں کے لیے جو اقلیتوں کو بلانگ کرتے ہیں, اقلیتوں کی اپنی, تو ان کے اپنے بہت سے وکلاء ہیں جو ان کے دادرسی کرنے کے لیے عدالتوں میں پیش ہوتے ہیں. اگر کوئی بھی نہ پیش ہو تو جیسے میں نے کہا سرکاری وکیل ان کو مل سکتے ہیں, اور وہ پروسیکیوشن پروسیکیوٹر جنرل کی جو ڈپارٹمنٹ ہے وہاں سے ایلوکیشن ہوتی ہے, یا اپنا یہ جو ہے ایڈوکیٹ جنرل کا دفتر, ان میں ایسے وکیل جو ہیں جن کو اسائن کیا جاتا ہے کہ جی ان کو ہم دیں گے کیسز
جی
جو میرٹ پہ بھی اترتے ہوں اور جو کرنے کے لیے تیار بھی ہوں, ان کو ان کے لیے ڈیفینس کے لیے کیا جاتا ہے اسائن, اور ان کو پے بھی کیا جاتا ہے فرام دا اسٹیٹ. اب کہاں کا تحفظ ہے ان کا عدالتوں میں؟ تو بظاہر تو تحفظ ہے کیونکہ پولیس ہر عدالت میں موجود ہوتی ہے, اور وہ یہ کوشش کرتی ہے کہ کسی معاملے میں کوئی انٹرفیئرنس نہ ہو, لیکن جہاں پہ کہیں زیادہ ایسی بات آ جائے کہ لوگ جو بیٹھے ہوئے ہیں وہاں اور اوپن کورٹس ہوتے ہیں نا, کوئی مشتعل ہو جائے تو وہاں کچھ بھی ہونے کا امکان ہے. یہ ذرا مسئلہ تو ہر جگہ ہوتا ہے, میں سمجھتی ہوں صرف پاکستان میں نہیں ہوتا, دیگر انڈر ڈیولپڈ کنٹریز ڈیولپنگ کنٹریز میں یہ ہوتا ہے کہ جو عوام ہیں وہ اگر دیکھیں کہ ان کی مرضی کے مطابق نہیں کیس چل رہا
تو مشتعل ہو جاتے ہیں جی,
ہیں اپرنٹسز یا ایسے وہ بھی بیچ میں شامل ہو جاتے ہیں اور وہاں پہ کوئی نہ کوئی,
اور موب جسٹس جو ہے وہ بھی ایک وجہ بن جاتی ہے کہ خود ہی ہم فیصلہ کر دیتے ہیں عدالت تک جانے کیوں
دیں. جی ہاں, بس کچھ عربی بڑی اسی, اصل میں ہمارے یہاں تو سب سے بڑا مسئلہ یہ ہے کہ آبادی بہت زیادہ ہو گئی ہے. جس وقت پاکستان قائم ہوا تھا تو جو اب پاکستان ہے اس میں آپ کو پتا ہے 3.25 کروڑ آبادی تھی. اب جو پچھلی ہماری سینسس ہوئی ہے 2018 میں, اس میں انہوں نے بتایا کہ 22 کروڑ سے تجاوز کر کے
جی,
تو ہر ایک فرد کے بجائے اب تقریباً 7 افراد ہیں, اور عدالتیں جو ہیں وہ کم پڑ گئی ہیں. عدالتوں میں اس طرح بڑھائی نہیں گئی جس طرح کہ آبادی بڑھی ہے, تقریباً اتنی ہی ہے جتنی تھی آزادی کے وقت. تو آپ دیکھیں ایک ایک جج کی لسٹ پہ سینکڑوں کیسز روز ہوتے ہیں, تو وہ ان کو کیسے نپٹائیں؟ ابھی تو یہ غنیمت ہوئی ہے کہ ان کو ملتی ہے کلیریکل اسسٹنس ہر جج کو, نہیں تو جج نے اپنے ہاتھ سے لکھنا ہوتا تھا ساری پروسیڈنگز, پھر یہ دیکھنا ہوتا تھا
جی. ہم اس میں دوبارہ واپس آتے ہیں ناصر صاحب, میں راکیش کمار صاحب سے اب پوچھنا چاہوں گی. راکیش کمار صاحب, آپ نے وہ ریکارڈنگ سنی مشال ملک کی اور کچھ گفتگو خرم پرویز صاحب کی بھی, تو میں آپ سے یہ پوچھوں گی کہ جیسے انہوں نے بتایا خرم نے کہ یہ 90s کا ایک کیس ہے, تو کس حد تک قابل جواز ہے 90s کے کسی کیس کو دوبارہ شروع کرنا؟ اور اکثر ہم نے دیکھا ہے کہ ایک سو موٹو سپریم کورٹ لیتا ہے, تو اگر اس طرح کا کوئی کیس ہو تو کیا سپریم کورٹ اس میں مداخلت کرتا ہے کبھی؟ کیا کوئی ایسی مثال ہے کہ کشمیر جیسا علاقہ جو کہ مطلب خاص طور پہ وہ علاقے جہاں پہ کانفلکٹ زون ہے اور جہاں پہ بغاوت کا نام دیا جاتا ہے جو تحریکیں جاری ہیں, تو اس میں سپریم کورٹ نے کوئی اس طرح کا نوٹس لے کے کوشش کی ہو کہ اس معاملے کو ختم کیا جائے یا فیصلہ کیا جائے؟
جہاں تک مجھے پتا ہے کہ سپریم کورٹ نے ایسا شاید نہیں کیا ہے
جی,
اور ایسے کرنے کے کارن بھی نہیں ہے, کیونکہ اگر روز رپورٹنگ اور روز کی چیزوں کو دیکھا جائے تو ایسی کچھ نہ کچھ گھٹنائیں ضرور ہوتی ہیں جس پہ بڑا سا شاکنگ سا فیل ہوتا ہے کہ نہیں یہ چیز ایسی تو نہیں ہے, لیکن اس کے لیے پہلے اتھارٹیز خود دیکھتی ہیں اور جو ایگریڈ ہوتا ہے ہمارے یہاں قریب قریب اور انڈیا میں دونوں طرح سے, ایک سٹیزن بھی وہ بھی اویئر کافی ہے اور جو سسٹم بھی ہے وہ بھی سپورٹیو کافی ہے
جی,
تو کوئی بھی کہیں بھی کوئی شکایت ہوتی ہے تو اس کو سپریم کورٹ تک پہنچنے میں بہت زیادہ دقت نہیں ہوتی ہے. دونوں وجہ سے, ایک تو اپنی ایبلٹی سے اگر وہ پہنچ سکتا ہے ریسورسز سے, دوسرے یہاں پر لیگل سروسز اتھارٹیز ایکٹ ہے جس میں کہ لیگل ایڈ کی بہت ہی اچھی فیسلٹی ہے, تو اگر جو اپنی طرف سے نہیں کر سکتے تو وتھ سپورٹ آف دیٹ اتھارٹی ان کو کاؤنسل جو الاٹ کیے جاتے ہیں اس سے بھی وہ اتنے ہی افیکٹولی کنٹیسٹ کر سکتے ہیں اگر کوئی بھی ایشوز ہو تو. جہاں تک میں نے سنا بیگم صاحبہ کو ان کی وائف کے بارے میں جو ایشوز انہوں نے اٹھائے, میں سمجھتا ہوں کہ وہ زیادہ اپروپریٹ ہوگا کہ اس کو جوڈیشیل لیول پہ اٹھائے. ہمارے یہاں جوڈیشیری بہت ہی اسٹرانگ اور انڈیپینڈنٹ ہے
جی,
وہ بہت ہی ریجڈ ویو لیتی ہے ان طرح کے معاملوں میں. اگر یہ صاف اپیرنٹ لگ رہا ہے کہ اگر ایسے کسی پرزنر کو ایک جیل سے دوسرے جیل میں ٹرانسفر کرنے کے لیے वहाँ परमिशन लेनी पड़ती है, कोर्ट के ऑर्डर लेने पड़ते हैं और फिर वन स्टेट टू अनदर स्टेट के लिए सुप्रीम कोर्ट से परमिशन लेनी पड़ती है, बिकॉज अंडर ट्रायल में ऐसे नहीं किसी को शिफ्ट किया जा सकता है। तो ऐसी क्या वजहें रही, कैसे क्या हुआ, वो फैक्ट्स मेरे पास नहीं है, लेकिन इस तरह की चीजें, ये साफ मेडिकल अगर उनकी कंडीशन ऐसी है तो सबसे पहले उनको मेडिकल, अगर मेडिकल हमारे यहाँ दो तरह से प्रोवाइड होती है जेल में, एक जो खुद ट्रीटमेंट जेल के हॉस्पिटल रिकमेंडेड हैं या अटैच्ड हैं उनमें उनका ट्रीटमेंट होता है, उस तरह की डिजीज को अगर ट्रीट कर सकते हैं, जेल के अंदर भी डॉक्टर्स रहते हैं और जेल से अटैच हॉस्पिटल रहते हैं कि उन्हीं हॉस्पिटल में उनको ले जाया जा सकता है। बट अगर कोई ऐसा डिजीज है जो कि उन हॉस्पिटल या उस जेल के डॉक्टर द्वारा नहीं ट्रीट किया जा सकता है तो उसके लिए वो कोर्ट से परमिशन लेके स्पेशल उनको बेल भी मिलती है और साथ में ट्रीटमेंट भी, जो भी बेस्ट हॉस्पिटल है उसमें अगर उनकी रिपोर्ट ऐसी आती है तो कोर्ट उनको फैसिलिटेट भी करती है, डायरेक्शन भी देती है कि आप इनका ट्रीटमेंट यहाँ करवाइए, और उसके लिए दोनों तरीके से अंडर कस्टडी भी या बेल पर भी।
अच्छा, उनके तो मामले में
वो बता रहे हैं कि उस हिसाब से पता नहीं क्यों जुडिशियल स्टेप नहीं लिया गया, वो शायद उनकी तरफ से कमी है या जैसा उन्होंने महसूस किया हो कि अभी कुछ और वक्त लगेगा।
मैं थोड़ी सी वजाहत करना चाहूंगी राखी साहब कि उनका मसला ये है, उन खातून का, कि वो पाकिस्तानी शहरी हैं, जो इनकी बेगम है यासीन मलिक की, मिशाल मलिक, वो पाकिस्तानी कश्मीर से उनका ताल्लुक है, पाकिस्तान के ज़ेर इंतज़ाम कश्मीर से, तो इस सूरत हाल में मेरा ख्याल है कि उनके लिए शायद ये मुमकिन नहीं होगा, लेकिन इसीलिए वो बैन अल-अक़वामी इदारों से उनकी अपील थी और अपनी पाकिस्तान की गवर्नमेंट से कि वो इस केस में अगर कुछ मदद कर सकें। तो मैं कुछ एक दो कमेंट्स पढ़ना चाहूँगी फेसबुक से, जब मैंने इसका प्रोमो डाला तो एक तो मैं ये हमेशा हमारे सुनने वाले जब भी हम कोई भी बात करते हैं तो वो ये ज़रूर कहते हैं कि आप इसमें अमेरिका की बात क्यों नहीं कर रहे। इसमें बात यह है, मैं अपने सुनने वालों से बड़े अदब से गुजारिश करना चाहूँगी कि ये प्रोग्राम, इसका एक इलाका है सुनने वालों का जो कि उर्दू सुनने वाले लोग हैं, वो सुनते हैं इसको पाकिस्तान में, भारत में और या मिडिल ईस्ट के बहुत से मुल्कों में, और इसके साथ साथ हम फेसबुक पर और वेबसाइट पे लाइव होते हैं तो बहुत सारे लोग हमें ऑनलाइन सुनते हैं। तो जब पाकिस्तान के अगर आप रिपोर्टें सुने तो अमेरिका का जब भी कोई मामला होता है, चाहे वो गुआंटाना में बो का मामला हो और या किसी और इलाके का, जैसे अबू गुरैब के कैद खाने का मामला था जहाँ बहुत खिलाफ वर्जियाँ की अमरीकी फ़ौज ने, उन्हें सजाएं मिली, तो हम उनकी तमाम रिपोर्ट्स नशर करते हैं। इसी तरह चूँकि आज ये दो चीज़ें ऐसी थी, एक तो आसिया बीबी जो है मसीह खातून वो बैरून मुल्क चली गई और दूसरे तीन रोज़ पहले मिशाल मलिक ने यासिन मलिक का मामला उठाया, तो इस हवाले से हम इन दोनों मौजूद पर आज बात कर रहे हैं। लेकिन मैं आपके कमेंट्स पढ़ देती हूँ ताकि आप ये ना कहें कि आपका नई राय हमने शामिल की। तारिक खान साहब ने लिखा है कि भाई आप जो हैं लोग बात करते हैं, मैं मुख्तसर कर रही हूँ इसका, कि पूरी दुनिया को, तो पूरी दुनिया को भी जीने का हक है और आप लोगों ने जो कुछ इराक़ में किया वो तो सबको मालूम है, ये अमेरिका के बारे में कह रहे हैं। अब्दुल्ला करार ने कहा है कि मेरे ख्याल में आलमी अलमबरदार अमेरिका ने भी बशरी कवानीन की धज्जियाँ उड़ाई हैं, रहा पाकिस्तान और भारत तो हमें अपनी मजहबी और इलाकाई अकदार को मद्देनजर रखते हुए कैदियों के साथ रहम दिली का सलूक करना चाहिए। अशफाक ताल्लुकार कहते हैं कि शेर और बकरी दोनों को घास खिलाने की एक नाकाम कोशिश है, एक को इंसाफ मिला मगर दूसरा जेल में है जिसे बैन अल-बरादरी क़ुव्वतें इंसाफ नहीं दिलवा सकेंगी क्योंकि ये बात एक मुसलमान की है। तो ये आप लोगों के कमेंट्स से, और मैं यहाँ पे ये कहूँगी कि कवानीन जो हैं तमाम मुल्कों के बैन मुश्तरका हैं जहाँ तक इंसानी हकूक़ का मामला है, जेनेवा कन्वेंशन की मिशाल ने बात की, तो उम्मीद हमें हमेशा ये रखनी चाहिए कि इंसाफ मिलेगा जैसे कि आसिया को मिला। हम उम्मीद करेंगे कि यासिन मलिक पे भी जो मुकदमा चलेगा जैसे कि अभी हमारे राकेश कुमार साहब ने कहा या खुर्रम परवेज कह रहे थे, तो खुर्रम मैं आपके पास अब वापस आऊँगी और मैं आपसे ही कहूँगी कि तो एक कोई केस बताइए आपको, ये जो है जो एक मुद्दतों तक लोग कैद खानों में पड़े रहते हैं, जेल में पड़े रहते हैं, उन पर मुकदमा ही नहीं चलता, तो कोई ऐसी मिसाल आपके सामने है कि कोई मुकदमा भी नहीं चला, जुर्म भी साबित नहीं हुआ लेकिन जेल की कैद बरकरार रही?
जी, कई एक ऐसी चीज़ें हैं, लेकिन इससे पहले मैं ये बताना चाहूँ कि जिस तरह से कि मैडम ने पाकिस्तान से ये कहा कि थियोरेटिकली तो बहुत कुछ है लेकिन प्रैक्टिकली शायद बहुत सी चीज़ें जो है वो एब्सेंट है, तो ये दोनों मुल्कों के बारे में हम जो देखते आए हैं वो ये है कि थियोरेटिकली बहुत सी बातें हैं, लीगल एड की बात की जाती है और रिट की बात की जाती है, कोर्ट की रिट की बात की जाती है, लेकिन रियलिटी में ये है कि कोर्ट जो है वो अब अनफॉर्चुनेटली सबसर्वियंट बन गई है एग्जीक्यूटिव की। तो यहाँ पे हमने ये देखा कि कश्मीर में हमारे एक पब्लिक सेफ्टी एक्ट है जिसके तहत प्रिवेंटिव डिटेंशन में लोगों को बंद रखा जाता है। एक बहुत फेमस केस है कश्मीर का, मसरत आलम भट्ट एक हुर्रियत लीडर हैं जो पिछले 29 साल में 23.5 साल से जेल में हैं और उनके खिलाफ कोई भी इल्जाम जो है वो साबित नहीं हुआ, कोई ट्रायल नहीं हुआ उनका। उनको हर बार पिछले 23 साल में 23.5 साल में जो जेल रहे हैं उसमें सिर्फ प्रिवेंटिव डिटेंशन में बंद रखा गया। और ये केस उन्होंने, ये जो बताया जाता है कि कई वो सुप्रीम कोर्ट नहीं गए, शायद उन्होंने कोर्ट का दरवाजा नहीं खटखटाया, लॉयर्स को अच्छे लॉयर्स को नहीं लिया, उन्होंने ऐसा सब कुछ किया और उनका केस सुप्रीम कोर्ट गया और सुप्रीम कोर्ट ने ऑर्डर ये दिया था कि अगली बार अगर इनको प्रिवेंटिव डिटेंशन में बंद रखने की जरूरत पड़े तो इनको 7 दिन का नोटिस दीजिए ताकि ये लीगल रेमेडीज इस्तेमाल कर सके अपने डिफेंस में। और ये जो आखिरी फैसला आया था सुप्रीम कोर्ट की तरफ से 2013 में आया था और 2013 से मुसलसल मसरत आलम भट्ट जो है वो अभी भी जेल में है, वो अभी तक रिहा नहीं हो पाए। अभी तक गवर्नमेंट को लगता है कि उनका जेल में रहना ही बेहतर है, जेल से वो बाहर नहीं आ सकते, जबकि उनके खिलाफ कोई भी इल्जाम जो है किसी भी कोर्ट में साबित नहीं
हुआ। सुप्रीम कोर्ट का हुक्म भी मौजूद है उनके लिए कि उनको,
कोर्ट का हुक्म भी मौजूद है। और इससे मैं बताना ये चाह रहा था कि यहाँ पे जो बताया जाता है कि हिंदुस्तान में या पाकिस्तान में मजमूई तौर पर साउथ एशिया में सुप्रीमेसी ऑफ लॉ की जो बात की जाती है वो असल में बड़ा खोखला दावा है। हम लोगों ने देखा है कि किस तरह से पॉलिटिकल ऑपोजिशन को लॉ इस्तेमाल करके जेर किया जाता है। तो कश्मीर एक कॉन्फ्लिक्ट जोन है, पिछले इतने साल में कई 70,000 से ज्यादा लोग मारे गए, 8,000 से ज्यादा लोग लापता है, लेकिन हमने एक बड़ी पिक्यूलियर चीज देखी कि एक भी केस में जिसमें लोग कोर्ट्स की तरफ गए, एक भी केस में अभी तक पिछले 29 साल में प्रोसिक्यूशन नहीं हुआ आर्म्ड फोर्सेस के जो लोग हैं उन या पुलिस की तरफ के जो लोग हैं जो इन्वॉल्व हैं इन ह्यूमन राइट्स वायलेशंस में, एक भी केस में प्रोसिक्यूशन नहीं हुआ। अब अगर इक्का दुक्का केसेस में कुछ हुआ होता तो इंसान ये कह सकता था कि शायद हो सकता कि बाकी लोगों ने मेहनत नहीं की, इतना भी क्या कोइंसिडेंस की किसी एक भी केस में प्रोसिक्यूशन नहीं हुआ, तो उसका मतलब हम ये समझते हैं कि एक कंप्लीट इम्प्यूरिटी है
निजाम में कहीं ना कहीं, बिल्कुल
सिस्टम जो है वो पूरी तरह से डिसफंक्शनल है।
जी अच्छा, मैं थोड़ी बात करना चाहूंगी, जो मुख्तलिफ एक्ट्स हैं जैसे पीएसए की बात हुई, पब्लिक सेफ्टी एक्ट की, सर पाकिस्तान में दहशतगर्दी की खसूसी अदालतें थीं और कानून भी मौजूद हैं, लेकिन इससे पहले क्योंकि नदीम शेख साहब किसी ऐसी जगह हैं कि उनका बार बार फोन कॉल ड्रॉप हो रही है, नदीम शेख साहब का एक काम यह है कि इन्होंने बड़े बहुत से ऐसे लोगों को इंसाफ दिलवाया जो कि इस्तेआत नहीं रखते थे इंसाफ के हसूल की। तो नासरा साहिबा और राकेश कुमार साहब और परवेज खुर्रम आपसे अभी बात करती हूँ, लेकिन नदीम सबसे पहले, अच्छा नदीम की लाइन पर ड्रॉप हो गई। नासर साहब आप मुझे बताइए कि 9/11 के बाद कहा जाता है कि बहुत से ऐसे कवानीन बने दहशतगर्दी की वजह से जिसकी वजह से इंसाफ का हुसूल ज़्यादा दुश्वार हो गया, तो पाकिस्तान में वो कौन से ऐसे एक्ट हैं या ऐसी चीज़ें हैं जिनकी वजह से आप समझती हैं कि आसान है लोगों को बग़ैर मुकदमा चलाए कैद में रखना या खींच तवालत देना, और उनके लिए फिर क्या मौजूद है, ऑप्शंस क्या हैं लोगों के पास?
असल में हमारे यहाँ तो कॉन्स्टिट्यूशन कहती है कि अंडर द मेंटेनेंस ऑफ पब्लिक ऑर्डर ऑर्डिनेंस, जिसमें किसी को पकड़ लिया कि जी खदशा है कि ये खराबी करेगा, उसमें किसी को 90 दिन से ज्यादा मुकैद रखा जा ही नहीं सकता, और फिर दोबारा से उसका केस जो है वो अदालत में कंसिडर होगा कि ये किस बिना पे इनको रखा गया है। लेकिन ये जो एंटी टेररिज्म की आपने बात की है, 9/11 तो नहीं, उसके बहुत बाद जो हमारा वो बच्चों के स्कूलों में दहशतगर्दी का वाकया हुआ था, उसके बाद एक कानून पास किया था अमेंडमेंट कॉन्स्टिट्यूशन की कि दहशतगर्दी के मामलात में एक जज के साथ ایک ملٹری آفیسر بھی بیٹھے گا جس کو بالکل ہماری کانسٹیٹیوشن نہیں ریکگنائز کرتی, وکلا بھی نہیں ریکگنائز کرتے, لیکن اس لیے اس کو پاس کرنا پڑے کیونکہ ججوں کو اتنی زیادہ دہشت گردی کی تھریٹس ہوتی تھی اور وکلا کو بھی اور پولیس کو بھی, انویسٹیگیٹنگ اتھارٹیز کو بھی, اس کے بغیر کوئی چارہ ہی نہیں تھا. اور ہم نے تو یہاں آپ کو پتا کئی سال ہر سال جو ایمنسٹی انٹرنیشنل کی طرف سے تھا کہ جی کسی کو موت کی سزا جو ہے وہ امپلیمنٹ نہ کی جائے, سال ہر سال نہیں کی, لیکن اتنے گھناؤنے جرائم پھر آئے, خاص طور پہ یہ جو بچوں کا
سکول والا
حادثہ ہوا تھا, ہاں جی سکول والا, کہ اس کے بعد پھر یہ ڈیتھ پینلٹی کو ریسٹور کیا گیا اور وہ اسی جو 22nd امینڈمنٹ تھی اس کے ذریعے جہاں پہ وہ بیٹھتے تھے دونوں اکٹھے تاکہ کوئی سیکیورٹی ہو اس کیس کے سننے میں, وہاں پہ ڈیتھ پینلٹی جو ہے وہ ایکسیکیوٹ بھی ہوئی ہے. بہت زیادہ لوگ نہیں ہوئے لیکن ایک کو بھی کر دینا, میں سمجھتی ہوں
ہاں ایک مثال تو بنتی ہے,
دعوت کر لیا کہ ہم نے کیا ہے.
اچھا
یہ اس وجہ سے بھی ہوا ہے کہ دہشت گردی یہاں بہت زیادہ ہو گئی تھی.
اچھا
اس وجہ سے کچھ کم ہوئی
جی,
لیکن آج کل یہ آپ نے دیکھا دو دنوں میں پھر وہی کچھ صورت ہے.
بالکل آج جو دھماکہ ہوا اس میں درگاہ میں تو. اچھا ہمارے ساتھ بمشکل تمام دوبارہ ندیم شیخ کا فون ملا ہے. ندیم صاحب ابھی ناصر صاحبہ بات کر رہی تھیں پشاور میں جو دہشت گردی کا واقعہ ہو, خیر اس کی تو کوئی مثال نہیں ہے, بچوں کے ساتھ جو کچھ ہوا تھا. آپ نے ایک پشاور میں کیس ہوا تھا چرچ کا جس میں آپ نے وہ مقدمہ اس کے خلاف درخواست دائر کی اور مقدمہ لڑا, تو چونکہ یہ بہت مثبت مثالیں ہیں تو میں چاہوں گی تھوڑا سا آپ اس کے بارے میں بتائیے.
لیکن جی ثانیہ چرچ پشاور جو ہے وہ 2013 میں ہوا اور یہ جان کر بھی بڑی افسوس ہوا کہ اس وقت کے حکمرانوں نے بہت بڑا اناؤنس کیا ان کے مرنے والوں کے لیے اور اس میں بہت بڑی پولیٹیکل پارٹیز کی قیادت میں اناؤنس کیا, تو ہم نے جو کمپنسیشن تھا ان کے مرنے والوں کا, جہاں بک ہونے والوں کا, وہ ہم نے کلیم کیا اور الحمدللہ ایک ایک روپیہ ان تمام لوگوں کو ادائیگی کی گئی. اور اس میں تمام لوگوں کو سپریم کورٹ نے پابند کیا کہ جو کمٹمنٹ لوگ کرتے ہیں, جو لوگ اناؤنسمنٹ کرتے ہیں, اس کو پورا کرنا چاہیے. تو یہ اقلیتوں کے حوالے سے بہت بڑا ججمنٹ تھا, لیکن اس کیس کی ساتھ ساتھ ثانیہ چرچ پشاور کے ساتھ ساتھ آنریبل چیف جسٹس تصدق حسین جلالی صاحب نے اس میں 32 pages کا ایک ورڈکٹ دے کے حکومتوں کو پابند کر دیا کہ اس کے قانون کے اندر اور قانون سازی ہونی چاہیے, منورٹیز کے اوپر کمیشنز بننے چاہیے, عوام کے ساتھ ساتھ یہ بھی ایک انہوں نے ایک آرڈر دیا تھا کہ جتنے مندر ہوں گے اس مندر کی جو پولیس ہوگی ان کا تعلق بھی ہندو کمیونٹی سے ہوگا. اسی طرح چرچوں کے حوالے سے انہوں نے کہا کہ جی تاکہ ان لوگوں کو روزگار بھی ملے اور وہ اپنی اپنی عبادت گاہوں میں آزادی سے اپنی عبادت حاصل کر سکے, اور ساتھ ساتھ انہوں نے مساک مدینہ کا بھی حکم جاری کیا کہ آج کے بعد جو ہے کوئی بھی شخص کسی کے مذہبی آزادی کو نہیں تنگ کرے گا.
جی
میں سمجھتا ہوں کہ اس کے بعد سے پاکستان کی فضائیں بدلنا شروع ہوئی اور امریکہ کی سب سے بڑی یونیورسٹی کولمبیا یونیورسٹی میں باقاعدہ اس کیس کو رکھا گیا. برطانیہ سمیت جتنے بھی ترقی پسند ممالک ہیں, ترقی پذیر, ان سب نے پاکستان میں آزادی اقلیتوں کو اس حکم کو بڑا اپریشیٹ کیا. میں سمجھتا ہوں کہ دنیا میں یہ ایک سافٹ امیج قائم ہونا چاہیے, پاکستان کے بارے میں جو لوگوں کے خدشات ہیں وہ دور ہونے چاہیے اور اس سے آگے ایک قدم ہمیں اور بڑھنا چاہیے کہ پاکستان میں عدالتوں کے اندر بھی ججز کی بڑی تعداد ایسا ایسا موو کر رہی ہے اور وکلا کی بھی بڑی تعداد جو ہے وہ بھی ان کا تعلق بھی اقلیتوں سے ہے, تو ایک مذہبی آزادیوں کا سلسلہ بھی بڑھ رہا ہے اور ان شاء اللہ تعالیٰ پاکستان بلندیوں پہ پہنچے گا, قانون کی پاسداری ہوگی. دیکھیں پاکستان دنیا کی نظروں میں کھٹکتا ہے اور بہت سارے اندرونی اور بیرونی خطرات کے ساتھ ملک گزر رہا ہے, لیکن ساتھ ساتھ اچھے کام کرنے والوں کا بھی انصر شامل ہے.
میں یہاں یہ پوچھوں گی آپ سے, آپ ہی سے سوال پوچھوں گی ندیم شیخ صاحب, کہ آپ نے ذکر کیا کمپنسیشن کا, تو آپ نے کئی کیسز لڑے ہیں, بلدیہ ٹاؤن کا معاملہ ہے اور ایک دو اور اسی طرح کے دہشت گردی کے واقعات میں آپ نے ان کے مقدمات لڑے, تو آپ کے بلکہ یہ جو آپ کی ادارہ ہے اس کی طرف سے, تو مجھے یہ بتائیے کہ اس میں کبھی مجرموں کے بھی خلاف ہوا, یعنی مجرم بھی پکڑے گئے یا صرف کمپنسیشن پہ ہی بات ہوئی, کیونکہ وہ بھی ایک بہت اہم بات ہے.
جب ہم کسی مقدمے کے اوپر اسخود نوٹس کی درخواست دیتے ہیں
جی,
تو آنریبل سپریم کورٹ ہو یا آنریبل ہائی کورٹ ہو
جی,
وہ ان دونوں چیزوں کو کرمنل کو الگ رکھ دیتی ہیں اور متاثرین کو ہم الگ کر دیتے ہیں, کیونکہ ہم ایک ساتھ دو چیزوں کو لے کے نہیں چلتے. ہمارا بیسک جو جھگڑا ہوتا ہے, وہ جو ہمارا مطالبہ ہوتا ہے, جو ہماری پریئر ہوتی ہے کہ جو متاثر لوگ ہوتے ہیں ان کے اوپر بھی ان کو کچھ نہ کچھ ان کے فیملی کے ساتھ کوئی نہ کوئی کمپنسیشن مل جائے,
اور وہ بہت ضروری بات ہے. بالکل بالکل صحیح,
تو کرمنلز کے مقدمات الگ بنا دیے جاتے ہیں اور ان کے اوپر سزائیں الگ سے دی جاتی ہیں.
اچھا
یہ نظام ہے ہمارا ملک کا, بہت اچھا اس میں نظام ہے, لیکن ہمارا جو بیسک وہ ہے کہ اللہ نہ کرے کوئی ڈیزاسٹر ہو جائے, اللہ نہ کرے کوئی ریسکیو یا فائر کا معاملہ ہو جائے, اس حوالے سے جسٹس ہیلپ لائن
عوام کے حقوق کے لیے سپریم کورٹ ہائی کورٹ سے رجوع کرتی ہے.
تو میں اس سے پہلے کہ آپ کو جانے دوں، میں چاہتی ہوں کہ اپنی ہیلپ لائن کا ایڈریس آپ بتا دیں اگر کوئی رجوع کرنا چاہے آپ سے. تو
دیکھیں جی، جسٹس ہیلپ لائن کراچی میں اس کا ہیڈ آفس ہے
جی.
اور پورے پاکستان میں جہاں جہاں ہمارے وکلا ہے، لاہور، کراچی، اسلام آباد میں ہمارے لوگ موجود ہیں، اور جس جس کو بھی اقلیتوں کے حوالے سے یہ عوامی حقوق اجتماعی مفادات کے لیے، وہ ہمارے موبائل نمبر 0300-826-3955 پہ لائن پہ بات کر سکتا ہے. اور ہماری جو جسٹس ہیلپ لائن کی پورا ایک فیس بک بھی ہے، فیس پیج بھی ہے،
اس سے آپ رابطہ کر سکتے ہیں،
اس سے لوگ رابطہ کر سکتے ہیں اور لوگ آتے ہیں اور لوگ اجتماعی کے.
میں بہت آپ کا شکریہ ادا کروں گی ندیم شیخ صاحب، اور میں آپ کو اس لیے جانے دوں گی کہ آپ کا فون بار بار ڈراپ ہو رہا ہے، تو اب میں اپنے باقی تین سننے والوں سے اسی کو کنٹینیو کرنا چاہوں گی. بہت شکریہ آپ کا ندیم شیخ صاحب. راکیش کمار صاحب، آپ ابھی ناصرہ صاحبہ نے بات کی پاکستان میں جو پشاور میں اسکول کا حادثہ ہوا تھا، اس کے بعد جو امینڈمنٹ ہوئی، تو آپ کے خیال میں بھارت میں کون سی امینڈمنٹس ہوئی ہیں آئین میں اور ایسی لائیں جیسے پوٹا تھا ایک زمانے میں، یا ابھی انہوں نے بات کی پبلک سیفٹی ایکٹ کی، تو وہ کون سے قوانین ہیں جو آپ کو لگتا ہے کہ ان کی بنیاد پر کئی دفعہ بے گناہ لوگ جو ہیں انہیں بغیر مقدمہ چلائے قید میں رکھا گیا ہے اور رکھا جا سکتا ہے؟ راکیش کمار صاحب، میرے خیال میں راکیش کمار
کو یہاں جی لوگوں کے یہاں یہ ہوا کہ ایک اسپیشل مائنارٹی کے سیکشن کو ٹیررزم کا ڈسرپٹیو ایکٹیویٹیز میں ان کو اریسٹ کیا جاتا تھا، تو ان سب چیزوں کو ابالش کیا گیا. اور کرنے کے بعد کی اسپیسیفک ایز سچ جو نارمل پریونٹیو لاز ہیں اور بیسک کرمنل لاز ہیں، اسی کو کرمنل جسٹس سسٹم میں ابھی فالو کیا جا رہا ہے. اسپیسیفک جہاں تک ہے اس کو بہت ہی ریئر کیسز میں یوز گورنمنٹ بھی کرتی ہے، ایسا نہیں کہ کسی ویسے ہی اپوننٹ کو کرنے کے لیے، ایسے نہیں. اگر کوئی اولڈ کیس ہو تو بھی اگر اس کا کوئی ایویڈینس، نیو ایویڈینس آئے یا کوربوریٹیو ایویڈینس آئے تبھی اس کو ٹیک اپ کیا جاتا ہے. لیکن اس میں ایک پالیٹکس ہوتی ہے پہلے سے انوالو، تو لوگوں کو یہ کہنا پڑتا ہے اور ملتا بھی ہے آنسر کہ نہیں شاید اس میں کوئی پالیٹکس ہو سکتی ہے. لیکن قانون میں ایکٹ کرنے کے لیے ضرور اس کا کوئی نہ کوئی ایویڈینس رکھنا پڑتا ہے، تبھی کورٹ اس کو انٹرٹین کرتی ہے. کیونکہ یہ اتھارٹیز کے ہاتھ میں، انویسٹیگیٹو ایجنسیز کے ہاتھ میں بھی انویسٹیگیشن نہیں ہے، صرف وہ اس کو انویسٹیگیٹ کر سکتے لیکن ان کی رپورٹ بھی وہ کورٹ ہی ایکسپٹ کرتی ہے، تبھی وہ ایکسپٹ مانی جاتی ہے، نہیں تو کورٹ اس کو ریجیکٹ کر دیتی ہے. تو ان کو بھی ہمیشہ کورٹ کے سامنے جانا پڑتا ہے. تو اس طرح کی چیزیں مس یوز ضرور ہوتا رہا ہے، اور مس یوز کے کیسز جب سامنے لائی جاتی ہیں تو اس میں اتھارٹیز کو بھی پنش کیا جاتا ہے، ایسا نہیں ہے کہ ان کو چھوڑا جاتا ہے. لیکن وہ ہارڈ فیکٹس ہوتے ہیں، ہر آدمی اس کو نہیں کنٹیسٹ کر پاتا ہے یا ویسے ثبوت نہیں لا پاتا ہے، یہ اس کی اپنی مجبوری ہوتی ہے یا اس کے ریسورسز نہیں ہوتے ہیں. لیکن پھر بھی کورٹ کا اپنا ایک اپروچ ہے، ہمارے یہاں تو کم سے کم اس بات کا ہے کہ وہ ضرور ایکیوز کی بات کو اور جو بھی جن کے اوپر بھی کوئی بھی شکایت کی اس کو ٹھیک سے سنا جاتا ہے اور اس کو ترنت نظام کرنے کی کوشش کی جاتی ہے.
اچھا، میں یہاں پہ خرم پرویز ہیں
میں ہوں چاہے مین کرمنل سسٹم میں ہوں، لیکن ان باتوں کا ہے، وہ الگ بات ہے کہ آپ اپنی بات پہنچا نہیں پا رہے ہیں، ٹھیک سے نہیں کہہ پا رہے ہیں یا کہیں کسی وجہ سے چوک ہو گئی، وہ ایک الگ بات ہے. بٹ پرسپشن میں ایسا نہیں رکھا جاتا ہے کہ نہیں کسی کو مس کیریج آف جسٹس ہو.
اچھا، تو یہ جو انہوں نے ابھی کہی بات خرم پرویز نے کہ ایک انہوں نے کیس کا حوالہ دیا کہ مسرت عالم بٹ کے کیس میں سپریم کورٹ نے فیصلہ دیا کہ اگر ان کو دوبارہ پی ایس اے میں ڈیٹین کرنے کی ضرورت پڑے،
کیونکہ وہ جس اسٹیج میں اب جو پیچھے ہو چکا ہے اس کے لیے اگر انہوں نے، مجھے نہیں آئیڈیا کہ اس کو ڈکلیئر کرنے کے لیے کہ ہمارا ٹوٹل ڈیٹینشن یا ٹوٹل اریسٹ پیریڈ اس کو ڈکلیئر کیا جائے کہ یہ الیگل ہے، ایسی کوئی کیس اگر انہوں نے کی ہو سپریم کورٹ نے اس کو.
نہیں نہیں نہیں، میں یہ بات نہیں پوچھ رہی، نہیں راکیش کمار صاحب میں یہ بات نہیں،
پر تو وہ سپریم کورٹ صرف پریونٹیولی جو لا میں یہاں پر ہے کہ اریسٹ مس یوز نہ ہو، کیونکہ ان کو پریونشن میں کر دیا جاتا ہے، تو مس یوز ہو رہا ہے اریسٹ کا بار بار، ان کو کسی نے کوئی نہ کوئی ایکسکیوز دے کر کے ان کو ایک گراؤنڈ بنا کر کے اریسٹ کر لیتے ہیں اور جیل میں رکھ لیتے.
میرا سوال یہ تھا، نہیں میں سوال یہ پوچھنا چاہ رہی ہوں آپ سے کہ جب سپریم کورٹ کا کوئی حکم آتا ہے، جیسے سپریم کورٹ نے ایک حکم دیا ماتحت عدالتوں کو، تو کیا وہ بائنڈنگ ہوتا ہے یا اس میں حکومت کوئی آزادی ہوتی ہے کہ اس پر عمل درآمد کرے یا نہ کرے، اس میں کیا لا؟
نہیں، سپریم کورٹ کا جو بھی فیصلہ ہے، ہائی کورٹ کا جو بھی، یعنی لوئسٹ کورٹ کا بھی اگر کوئی فیصلہ ہے
جی،
جب تک وہ سیٹ اسائڈ یا ماڈیفائڈ نہیں ہو उसमें बदलाव नहीं हो तब तक अगर वो गलत भी फैसला है तब भी अथॉरिटीज के ऊपर बाइंडिंग है या जो पार्टीज है उनके ऊपर बाइंडिंग है।
अच्छा, अच्छा
हमेशा। और सुप्रीम कोर्ट के फैसले को ये कहा जाता है कि वो सुप्रीम कोर्ट के अलावा दूसरी जो बेंच है उनके ऊपर भी वो बाइंडिंग है अगर बराबर की बेंच है, और जो हाई कोर्ट्स है इंडिया में या लोएस्ट कोर्ट है उनके ऊपर बिल्कुल बाइंडिंग है कि उसमें अगर नीचे की कोर्ट को लगता है कि नहीं हम दूसरा फैसला दे सकते हैं, लेकिन उस पॉइंट पर अगर सुप्रीम कोर्ट ने पहले फैसला दिया हुआ तो उसको मना नहीं कर सकते, वही देना पड़ेगा।
तो मैं सिर्फ 5 मिनट बाकी है प्रोग्राम में, मैं आखिर में आप सबसे मुख्तसरन ये पूछना चाहूंगी, पहले नासिर साहब आपसे, कि एक अरसे से आप प्रैक्टिस करती रही हैं और वैसे भी आप बहुत एक्टिव हैं इन इश्यूज में, तो कौन सी क्या चीज, क्या तब्दीली आप चाहेंगी या क्या इजाफा देखना चाहेंगी कि आम आदमी को ज्यादा से ज्यादा इंसाफ मिल सके, क्या होना चाहिए, एक मिनट में अगर आप बताएं।
सबसे ज्यादा तो जरूरत है कि अदालतें बढ़ाई जाएं, जैसे आबादी बढ़ाई गई है अदालतें बढ़ाई जाएं, और दूसरी बात यह है कि हमारा क्रिमिनल प्रोसीजर कोड, हमारा पीनल कोड जो है ये 1860-1865 के बने हुए हैं, इनमें आज के हालात के मुताबिक फौरी तौर पर तरामीम होनी जरूरी है, और लॉ एंड जस्टिस कमीशन ने प्रपोजल्स भी भेजे हैं। खवातीन के लिए जो अदालतें हैं मखसूस बनी है उनमें तो बहुत रैपिड उन्होंने बना दिए प्रोसीजर्स, और अब दोपहर को भी उनकी सेशन होती है ताकि आम लोगों के साथ उनको खवातीन को जो है चोरों के डकैतों के और इस तरह के अदालतों में पेश ना होना पड़े। लेकिन जनरली ये हमारी अदालतों में कवानीन की तरामीम फौरी तौर पर होनी है, और जहाँ तक जेलों के हालात हैं, जेल रिफॉर्म 28 साल पहले हुए थे उससे बाद नहीं हुए, उसमें भी बहुत जरूरी है, और जेलों की तादाद भी बढ़ाने की जरूरत।
और पर खुर्रम परवेज, आप तो एक ऐसे इलाके में रहते हैं जहां जाहिर है कि वे कॉन्फ्लिक्ट होने और इंसानी हकूक के खिलाफ वर्जियों के और तशद्दुद के भी दोनों तरफ से वाकयात होते हैं, तो आप क्या कहेंगे इसी बारे में?
देखिए, हम लोगों को तो लगता है कि कश्मीर ही नहीं बल्कि इंडिया में भी और पाकिस्तान में भी जो ये प्रोसेस ऑफ अपॉइंटमेंट ऑफ जजेस है इसमें इतनी ज्यादा ट्रांसपेरेंसी नहीं है। पॉलिटिकल अपॉइंटीज है अक्सर, हमारे यहाँ पे तो जम्मू कश्मीर के हाई कोर्ट में अक्सर पॉलिटिकल अपॉइंटीज है, तो वो लोग अपने पॉलिटिकल मास्टर्स को ही सर्व करते हैं न कि जस्टिस को। तो यहाँ पर हमने देखा कि अक्सर जो प्रॉब्लम है इंडिपेंडेंस ऑफ जुडिशरी की वो एक बहुत बड़ा इशू है, और इंडिया में ये डिबेट ऑलरेडी चल रही है इस वक्त, जो चीफ जस्टिस ऑफ इंडिया को लेकर जो एक सेक्सुअल एलिगेशन की केस की बात है, तो ये इंडिपेंडेंस ऑफ जजेस के, जजेस भी खुद बोलते हैं कि जो जुडिशरी है उसको इंडिपेंडेंट होना चाहिए, बार बार जो बोला जा रहा है उसका मतलब ही ये है कि इतनी इंडिपेंडेंट नहीं है। और वो इतनी इंडिपेंडेंट क्यों नहीं है उसका रीजन ये है कि जो प्रोसेस ऑफ इलेक्टिंग जजेस है, सिलेक्टिंग जजेस जो है वो एक इंडिपेंडेंट प्रोसेस नहीं है, उसमें पॉलिटिकल एग्जीक्यूटिव का बहुत बड़ा इंटरफेरेंस है। जब तक वो इंटरफेरेंस खत्म ना हो वो जो जुडिशरी से एक्सपेक्ट करना कि वो डिलीवर करे वो नहीं कर सकते, एक। लेकिन दूसरा एक अहम नुक्ता ये है कि हिंदुस्तान, पाकिस्तान और जो कश्मीर जो ये मुतनाज़ा खत्ता है, यहाँ पर इस पूरे इलाके में इंटरनेशनल स्क्रूटनी की बहुत ज्यादा जरूरत है कि इंटरनेशनल जो सिस्टम्स है, यूएन के जो मैकेनिज्म हैं और जो इंटरनेशनल ऑर्गेनाइजेशन है उनको ज्यादा से ज्यादा एक्सेस मिले कि वो हिंदुस्तान और पाकिस्तान और कश्मीर में आके खुद से मुवाजना करे, देखे ग्रास रूट
की सूरत हाल क्या है इंसानी हकूक। बहुत शुक्रिया आपका।
इंडिया और पाकिस्तान जो है, इंडिया और पाकिस्तान जो है वो दोनों ही मुल्क इस मामले में अपोज करते आए हैं। अगर आप देखिए,
मैं आपको इसलिए रोक रही हूँ कि बिल्कुल हमारे पास वक्त नहीं है, और मैं आखिर में राकेश कुमार साहब से, क्योंकि हमारे कॉलर बहुत देर से साथ थे, नजर मोहम्मद साहब मंदुखेल से, और उन्होंने पूछा है कि जेलों में बहुत जुल्म होता है, इसके लिए क्या किया जा सकता है, अगर 35 सेकंड में आप राकेश कुमार साहब इसका बता सकें कि जेलों में
जी जेलों में अगर ज्यादा जुल्म होता है तो
नहीं, जुल्म जुल्म यानी क्रुएल्टी या वायलेंस बहुत है।
हाँ जी, एक टॉर्चर, कस्टोडियल टॉर्चर की बात हमेशा आती है, और राइवल गैंग्स जो है आपस में लड़ती रहती हैं ऐसा भी देखने में आया है। इन सब चीजों को कंट्रोल करने के लिए बेसिकली जेल में रिफॉर्म्स होने चाहिए, और इसको जो है जुडिशियरी, हमारे यहाँ तो जजेस विजिट भी करते हैं लेकिन वो इन्फॉर्म विजिट होता है, सब कुछ होता है, कई बार चीजें मैनेज हो जाती हैं, बट इसको जितना फेयर, ट्रांसपेरेंट और इंडिपेंडेंट रख सके वो प्रोसेस अडॉप्ट करने के लिए कोशिश करनी चाहिए, दैट इज इम्पोर्टेंट।
बहुत शुक्रिया आपका राकेश कुमार साहब। समीन, हम बात कर रहे थे हिंदुस्तान और पाकिस्तान में جیلوں کے اندر قیدیوں کے انسانی حقوق کی صورتحال پر. اور راکیش کمار صاحب دلی سے ہمارے ساتھ تھے. ناصرہ جاوید اقبال صاحبہ, آپ کا بھی شکریہ آنے کا. ناصرہ جاوید اقبال صاحبہ لاہور سے ہمارے ساتھ تھیں. خرم پرویز صاحب جموں کشمیر میں سری نگر سے ہمارے ساتھ تھے. ندیم شیخ صاحب کراچی سے. تو آپ سب کا شکریہ. انجم ہیرل گل ہمارے پروڈیوسر تھے اور پیٹر ہنٹلی ہمارے انجینئر. خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں. پاکستان میں سوشل انٹرپرائز خصوصی رپورٹ کے ساتھ میں ہوں یاسمین جمیل. کمائی اور بھلائی, یہ ہے وہ مقصد جس کے ساتھ پاکستان کی ایک سوشل انٹرپرینیور شہناز کپاڑیا راحت نے ایک ادارہ قائم کیا ہے, میرا مان, جو پاکستان بھر میں اسکول کی تعلیم سے محروم رہ جانے والی بچیوں اور نوجوانوں کو کاروبار کرنے کی تربیت فراہم کر رہا ہے. وائس آف امریکہ کو ایک انٹرویو میں شہناز کپاڑیا راحت نے کہا کہ انہوں نے یہ ادارہ اپنے مرحوم بیٹے سلمان کی یاد میں قائم کیا ہے جو 2005 کے زلزلے میں جان بحق ہو گیا تھا, اور اس ادارے کا مقصد سوشل انٹرپرائز کو فروغ دینا ہے.
کمائی اور بھلائی, یعنی آپ بھلائی کے مقصد سے کاروبار اسٹیبلش کریں, لیکن ساتھ ساتھ آپ اتنا ضرور کمائیں کہ آپ خود محتاج نہ ہو. فار ایگزامپل, اگر کچرے کا کاروبار ہے تو ظاہر ہے وہ کچرا جو کلیکٹ کر لیتے ہیں تو آپ کو ایک صاف ماحول دیتے ہیں, اور اس کچرے کو اگر آپ صحیح پروسیس کر کے اس کو سیل کرے دین یو کین میک اے پروفٹ. ہم ایسے کاروبار اسٹیبلش کرواتے ہیں جس میں بھلائی کا عنصر بھی ہے لیکن کمائی بھی.
شہناز کپاڑیا نے کہا کہ ان کا ادارہ اس وقت پاکستان بھر میں اپنے لگ بھگ 80 ٹرینرز کے ذریعے اسکول سے باہر رہ جانے والی بچیوں اور نوجوانوں کو کاروبار کی تربیت فراہم کر رہا ہے.
زیادہ تر میں ٹرینرز کی ٹریننگ میں خود کراتی ہوں, لیکن ہماری پورے پاکستان میں 70-80 ٹرینرز ہیں ہمارے ٹرینڈ. اس کے چار اہم پہلو ہیں, یعنی آپ کیا کاروبار کرو گے, آپ اس کو کس طرح منظم کرو گے, آپ اسے کیسے چلاؤ گے, آپ اس میں سے منافع کیسے کماؤ گے.
شہناز کپاڑیا نے بتایا کہ ان کے تربیتی پروگرام کا ایک اہم حصہ ایک دن کا کاروبار ہے.
ہماری ٹریننگ میں نا ایک اور عنصر ہوتا ہے, وہ ایک اور پارٹ ہوتا ہے, اس میں ہم کہتے ہیں بزنس کریشن ایکسرسائز, یعنی ایک دن کا کاروبار. تو اس ٹریننگ کے دوران ان کو ایک دن کا کاروبار کرنا ہوتا ہے تاکہ ان کی جھجک دور ہو. تو وہ بھی ایک بہت انٹرسٹنگ پہلو ہے, کیونکہ اصل میں یہ جو کاروبار کی تربیت ہے اصل میں یہ معلومات کی تربیت نہیں ہے, یہ جھجک توڑنے کی تربیت ہے. کہتے ہیں انٹرپرائز از واٹ, آؤٹ آف نتھنگ یو کریٹ سم تھنگ. تو یہ جو آؤٹ آف نتھنگ کریٹنگ سم تھنگ ہے, یہ ہر بندہ نہیں کر سکتا نا. یہ پھر تربیت کے ذریعے ہم ان کو یہ کانفیڈینس دیتے کہ دیکھو ہر مسائل تمہارے ارد گرد پڑی ہوئی, تم نے صرف اس کو اٹھا کے اکٹھا کر کے اس کو بیچنا.
انہوں نے کہا کہ ان کا ادارہ اس وقت جنوبی پنجاب کی 2700 ایسی بچیوں کو کاروبار کی تربیت دے رہا ہے جو اسکول کی تعلیم حاصل نہیں کر سکی ہیں, جبکہ حال ہی میں وہ حیدرآباد اور مانسیرا میں گھریلو تشدد کی شکار خواتین کے لیے کاروبار کی تربیت کا ایک پروگرام مکمل کر چکا ہے.
ابھی ریسنٹلی ہم نے ان خواتین کو چھوٹے کاروبار کی تربیت دی جو جینڈر بیس وائلنس کے سروائیورز ہیں, یعنی جن کے ساتھ تشدد کا کوئی واقعہ ہوا ہے اور اس کے بعد انہوں نے اپنے شوہر یا اپنے گھر کو چھوڑا ہے, اور وہ اپنے یا تو ان کے پاس بچے ہیں جس کو کیئر کرنا ہے انہوں نے. تو اس طرح کے جو خواتین ہوتی ہے, ایک پائلٹ پروجیکٹ تھا, ہم نے 50 کے ساتھ کام کیا مانسیرا میں اور حیدرآباد میں.
انہوں نے مزید کہا
یہ جو سوشل انٹرپرائز کا ماڈل ہے نا, وہ اسکیل کا ماڈل ہے, اور ہمارا جو میرا کام رہا ہے پورے پاکستان میں تو ہم خود جا کے کچھ خود کرتے اور کچھ ہم ٹرینرز کو ٹرین کرتے ہیں تاکہ وہ آگے جا کے یہ کام کر سکے.
یہ تھی اسلام آباد میں قائم ایک ادارے میرا مان کی فاؤنڈر شہناز کپاڈیا راحت, جنہوں نے کہا کہ ان کا ادارہ گزشتہ ماہ 6,000 لوگوں کو چھوٹے کاروبار کی تربیت فراہم کر چکا ہے, جبکہ وہ خود انفرادی طور پر گزشتہ 30 برسوں میں لگ بھگ 1,00,000 افراد کو چھوٹے کاروبار کی براہ راست تربیت دے چکی ہیں. یاسمین جمیل, وائس آف امریکہ, واشنگٹن.
تازہ ترین خبریں, ریڈیو پروگرامز, آڈیو اور ویڈیو رپورٹس دیکھنے, سننے اور پڑھنے کے لیے اپنے اسمارٹ فون پر ڈاؤن لوڈ کیجیے وی او اے اردو کی ایپ, جو گوگل پلے اور ایپ سٹور پر دستیاب ہے. خبریں اب ہر وقت آپ کی مٹھی میں.